अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालका विभिन्न ठाउँबाट मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको पाखरीवास एफएमबाट आइतबार साँझ 6:30 र कास्कीको रेडियो राइट्स 105.3 MHz आइतबार बिहान 8:15 प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि आइतबार बिहान 8:15 विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड समेत गर्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio-live गरी नियमित जानकारी लिन तथा सोही पेजमा प्रतिक्रिया जनाउन समेत सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गएर दिइएको लिंक मार्फत पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न सक्नुहुन्छ। छिटो सस्तो र सहज न्याय पाउने आशामा स्थानीय न्यायिक समितिमा विवादित विषयहरू निकै आउने गरेका छन्। संविधानले दिएको जिम्मेवारी अनुसार स्थानीय तहले पनि आफ्नो जिम्मेवारी पूरा गर्दै आएको जनाएको छ। न्यायिक समितिले स्थानीय स्तरमा हुने विवादहरू खास गरी देवानी प्रकृतिका मुद्दाहरू अंशभण्डा साँध मिचिएको घरेलु झैझगडा लगायतका विषयहरू निरूपण गर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार स्थानीय न्यायिक निकायले न्याय सम्पादनको काम गरिरहेका छन्। स्थानीय तहको निर्वाचन 2074 साल वैशाख 31 गते, असार 14 गते र असोज 2 गते गरी 3 चरणमा गरिएको थियो। आजको कार्यक्रममा हामीले केही स्थानीय तहका न्यायिक समितिका संयोजकसँग कुराकानी गरेका छौं। कार्यक्रममा मनोज गजुरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान प्रस्तुत गर्छौ। त्यसै गरी कार्यक्रममा 6 महिनाको मानव अधिकार अवस्था बारे जानकारी दिँदै हुनुहुन्छ इन्सेक काठमाडौँ कार्यालयका प्रलेख अधिकृत राजु पासवान। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं। प्रदेश 2 का 6 जिल्ला र प्रदेश 3 का सबै 13 जिल्ला गरी 19 जिल्लाको 6 महिनाको मानव अधिकार अवस्था बारे इन्सेक काठमाडौँ कार्यालयका प्रलेख अधिकृत राजु पासवानको प्रस्तुतिबाट।
हामीले प्रदेश नम्बर 2 अन्तर्गतका 6 जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नम्बर 3 का सबै जिल्ला सिन्धुली, रामेछाप, दोलखा, चितवन, मकवानपुर, ललितपुर, काभ्रे, भक्तपुर, काठमाडौँ, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी 19 जिल्लाबाट ठूला 6 महासन्धिमा आधारित भई संकलन गरिएका घटनाहरूका आधारमा शीर्षक अनुसार सन् 2018 जनवरीदेखि जूनसम्मको मानव अधिकार अवस्थाको अर्धवार्षिक विश्लेषण गरेका छौं। इन्सेक काठमाडौँ कार्यालयको अभिलेख अनुसार प्रदेश नम्बर 2 र 3 का 19 जिल्लामा सन् 2018 जनवरीदेखि जूनसम्मको अवधिमा मानव अधिकारको अवस्था अघिल्लो 6 महिना सन् 2017 जुलाईदेखि 2017 डिसेम्बरसम्मको तुलनामा सुधार भएको पाइएको छ। मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा अघिल्लो 6 महिनाको अवधिमा 699 जना पीड़ित भएका थिए भने यस अवधिमा 465 जना पीड़ित भएको इन्सेकले अभिलेख गरेको छ, जसमा राज्य पक्षबाट 2 महिला सहित 45 जना पीड़ित भए। कुटपीट घटनामा 4 र अभिव्यक्ति भेला हुने तथा संगठित हुने अधिकारबाट 2 महिला सहित 29 र गिरफ्तारीका घटनामा 12 जना पीड़ित भए। अघिल्लो 6 महिनामा 15 महिला सहित 64 जना पीड़ित भएका थिए। यस अवधिमा बम विस्फोटका 5 घटना अभिलेख भएकोमा धनुषामा बेवारिसे बम विस्फोटमा परि 1 महिला घाइते भइन्। ललितपुर महानगरपालिका 23 हात्तीवन स्थित प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा बम विस्फोट भएको घटना समेत अभिलेख गरिएको छ। बम विस्फोटबाट घरका झ्यालका सिसा फुट्नुका साथै पर्खालमा क्षति पुगेको थियो। यो अवधिमा महिला तथा बालबालिका बढ़ी पीड़ित भएको पाइयो। अघिल्लो 6 महिनामा महिला अधिकारका घटनामा 525 जना पीड़ित भएका थिए भने पछिल्लो 6 महिनामा महिला अधिकारका घटनामा 210 महिला पीड़ित भएको घटना इन्सेकमा अभिलेख छ, जसमध्ये बलात्कारका घटनामा 38, बलात्कार प्रयासका घटनामा 26, बेचबिखनका घटनामा 5, बहुविवाहका घटनामा 33, कथित बोक्सीको आरोपमा 6 र घरेलु हिंसाका घटनामा 132 जना पीड़ित भएको घटना इन्सेकले अभिलेख गर्यो। यस अवधिमा परिवारजनबाट 15 जना महिलाको हत्या भयो। यस अवधिमा बाल अधिकार उल्लंघनका घटनामा 132 बालिका सहित 139 जना बालिका पीड़ित भए, जसमध्ये बलात्कारका घटनामा 82, यौन दुर्व्यवहारका घटनामा 40, बालिका बेचबिखन घटनामा 6 र बाल विवाहमा 4 बालिका पीड़ित भएको घटना इन्सेकले अभिलेख गर्यो। गत वर्ष 155 बालिका सहित 158 बाल बालिका पीड़ित भएका थिए। जातीय छुवाछुतका घटनामा 7 जना पीड़ित भए भने अघिल्लो 6 महिनामा 3 जना पीड़ित भएका थिए। नेपालको संविधान 2072 धारा 35 उपधारा 1 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने संवैधानिक व्यवस्था गरिएको छ। तर जिल्लाका स्वास्थ्य चौकीमा औषधि अभाव रहेको पाइएको छ भने स्वास्थ्य कार्यालयमा दरबन्दी अनुसार स्वास्थ्य कर्मी नरहेको र नेपाल सरकारबाट दिइने निशुल्क औषधि बारेमा नागरिकलाई पर्याप्त जानकारी नहुनु र औषधि स्वास्थ्य संस्थामा नपुग्नु लगायतका समस्या रहेको देखिन्छ। यी सबै तथ्यलाई मनन गरेर हेर्दा महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि तीनै तहका सरकारबाट जनचेतना अभिवृद्धिका लागि तीव्रता दिनुपर्ने देखिएको छ। यस्ता काममा गैर सरकारी पक्षको सहयोग अनिवार्य गर्नुपर्छ। त्यसै गरी स्वास्थ्य संस्थामा पाइने निशुल्क औषधि प्राप्त हुने व्यवस्था मिलाउनु आवश्यक छ। संविधानको मौलिक हकमा उल्लेख गरिएका विषयमा राज्य पक्ष बढी जिम्मेवार हुने तथा नागरिकले पनि आफ्नो कर्तव्य पूरा गर्न सकेमा यस्ता घटनामा कमी आउने कुरामा विश्वास गर्न सकिन्छ।
तपाईं अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
संविधानको धारा 56 राज्यको संरचना संघ प्रदेश र स्थानीय गरी 3 तहको हुने व्यवस्था गरेको छ। संविधानको धारा 57 राज्यका 3 तहको अधिकार बाँडफाँडको पनि व्यवस्था छ। संविधानको धारा 127(2) स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकता अनुसार अन्य निकाय गठन गर्न सक्ने व्यवस्था गरेको छ। संविधानको धारा 217 अनुरूप न्यायिक समितिको गठन गरिएको हो। कानून बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिकाले उपाध्यक्ष र नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय एक न्याय समितिको गठन गर्ने व्यवस्था छ। संवैधानिक व्यवस्था अनुसार न्यायिक समितिले आफ्नो काम शुरू गरिसकेका छन्। नेपालको संविधानले सर्वोच्च उच्च र जिल्ला गरी 3 तहको अदालतको व्यवस्था गरेको छ। साथै संवैधानिक विवादका लागि संवैधानिक र स्थानीय स्तरका विवाद समाधानका लागि स्थानीय तहलाई न्यायिक अधिकार दिइएको छ। न्याय सम्पादन गर्दा अभ्यासरत विज्ञबाट तालिम लिएर न्याय निरूपण गर्नु राम्रो हुन्छ। कतिपय अवस्थामा सर्वोच्च अदालतका फैसलाहरू नै कार्यान्वयन गर्न कठिनाई हुने गरेको छ। तर स्थानीय स्तरका न्यायिक समितिले स्थानीय तहमा फैसला कार्यान्वयनको सुनिश्चितता बढ़ी हुने सम्भावना छ। स्थानीय तहमा प्रमुख या उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था भएको हुँदा देशभर 90% भन्दा बढ़ी उपप्रमुखहरू महिला निर्वाचित भएका छन्। यसरी हेर्दा स्थानीय तहमा न्याय सम्पादन गर्ने जिम्मेवारी महिलाको कान्धमा छ र निष्पक्ष न्याय सम्पादन गरेर देखाउनु पर्ने चुनौती पनि न्यायिक समितिलाई छ। व्यवस्थापिका संसदबाट 2074 साल असोज 6 पारित स्थानीय शासन ऐन अनुसार देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी प्रकृतिका अपराधसँग जोड़िएका विवादित विषय न्यायिक समितिले हेर्न पाउने व्यवस्था छ। न्यायिक समितिले आएका विवादित मुद्दाहरूमा उजुरी लिने र सुनवाईपछि फैसला गर्ने, त्यो गर्दा मेलमिलापका प्रक्रियाबाट विवाद समेत निरूपण गर्न पाउने व्यवस्था छ। स्थानीय प्रशासन ऐन अनुसार 13 विवादित मुद्दाहरू न्यायिक समितिले हेर्न पाउँछ। ती मुद्दाहरूमा आलिदूर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग, अर्काको बाली नोक्सानी गरेको, चरन, घाँस दाउरा, ज्याला मजदूरी नदिएको, घरपालुवा पशुपक्षी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको, नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लाउन वा शिक्षा दीक्षा नदिएको, वार्षिक रू 25,00,000 रूपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा, अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर गर्ने गरी रूख बिरूवा लगाएको, आफ्नो घर वा बलैसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेका, सन्धियाको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नुपर्ने परिमाणको जग्गा नछाडी बनाएको, कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वकालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटीपवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै किसिमको सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको र संघीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण गर्न सक्ने भन्ने व्यवस्था छ। मेलमिलाप नीतिबाट न्यायिक समितिले स्थानीय विवादहरू समाधान गर्न सक्ने स्थानीय शासन ऐनमा व्यवस्था गरिएको छ। जुन ऐन अनुसार स्थानीय तहले मेलमिलापका माध्यमबाट 12 थरीका विवादहरू समाधान गर्न सक्नेछन्। सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक हकको जग्गा अर्काले चापी, मिची वा घुसाई खाएको, सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको, पति पत्नी बीचको सम्बन्ध विच्छेद, अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट, गाली बेइज्जती, लुटपिट, पशुपंक्षी छाडा छाडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको, अरूको आवासमा अनधिकृत प्रवेश गरेको, अर्काको हक भोगमा रहेको जग्गा आवाज वा भोग चलन गरेको, ध्वनि प्रदूषण गरी वा फोहोर मैलाले छिमेकीलाई असर पुर्याएको, प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति फरार भएमा देवानी र फौजदारी विवादमा एक वर्षसम्म कैद हुन सक्ने मुद्दा निरूपण गर्न पाउने कानूनी व्यवस्था छ। अब हामी प्रस्तुत गर्दैछौ ललितपुर महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक गीता सत्यालसँग गरिएको कुराकानी।
ललितपुर महानगरपालिकामा न्यायिक समितिमा धेरै प्रकृतिका केसहरू चाहिँ दर्ता भएका छन्। त्यसमध्ये विशेष गरेर हामीले भन्नै पर्छ सम्बन्ध विच्छेदका केसहरू चाहिँ धेरै आइरहेको छ। त्यसमा पनि सम्बन्ध विच्छेद लगायतका माना चामल भरि पाऊ भन्ने चार सिमाना मिसिएका र एउटा अर्को यस्तो प्रकारको केस आइरहेको छ कि त्यो भनेको चाहिँ जमिन मुनिको पानी बिक्री वितरण गर्न पाऊ भन्ने एकतर्फीको छ भने बिक्री वितरण गर्नु हुँदैन भन्ने अर्कोतर्फीको छ। यस्ता प्रकृतिका केसहरू चाहिँ ललितपुर महानगरपालिकामा धेरै दर्ता भएका छन्।
यिनीहरूलाई कसरी निरूपण गरिरहनु भएको छ तपाईँहरूले?
यस्ता केसहरूलाई हामीले मेलमिलापको माध्यमद्वारा निरूपण हुन सकेका केसहरू हामी मेलमिलापको माध्यमद्वारा टुङ्ग्याउँछौँ भने यदि हुन नसकेका केसहरू हामी इजलासबाट टुङ्ग्याउँछौँ। जसमा सम्बन्ध विच्छेदका केसहरू हामी यदि महानगरपालिकाभित्र नै मिलाउन सकिन्छ भने मिलाएर त्यहाँ सकिँदैन भने हामीले जिल्ला अदालत पठाउने गरेका छौँ।
इजलास सञ्चालन गर्दाखेरि यहाँहरूको जनशक्तिको अभाव समस्याहरू छ कि तपाईँहरूलाई त्यस्तो कुनै समस्या छैन?
हाम्रोमा अलरेडी नै कानूनमा आँखा पहिलादेखि नै भएको हुनाले हामीलाई यस्ता कुराहरूमा चाहिँ त्यति जनशक्तिको कारणले गर्दा हामीलाई अभाव भएको चाहिँ महसुस गरिएको छैन।
आगामी दिनमा यो न्यायिक समितिलाई अझ सक्रिय, सुदृढ र बलशाली बनाउनका लागि संघीय सरकार अथवा प्रादेशिक सरकारहरूसँग तपाईँहरूको केही अपेक्षा छ?
वास्तवमा अपेक्षा त हामीसँग धेरै थियो संघीय सरकार र केन्द्रीय सरकारसँग, तर त्यो अपेक्षा अनुरूप उहाँ संघ र प्रदेशले कार्यान्वयन गर्न नसकिरहेको अवस्था छ। साँच्चै भन्नुपर्छ हामी निर्वाचित भएको एक वर्ष दुई महिना कम्प्लिटली भइसक्यो, आजसम्म प्रदेशले पनि र संघले पनि हामीलाई कुनै पनि यस्ता न्यायिक निरूपण गर्ने खालका तालिम ट्रेनिङहरू राखिएको छैन। जस्तो हामी निर्वाचित भएर शपथ 74-10 लिएका थियौँ भने 74-16 नेपाल सरकारले एउटा ट्रेनिङ राख्यो, त्यो ट्रेनिङको अलावा हामीलाई आजसम्म नेपाल सरकारले यी तपसिल बमोजिमका विषयवस्तुमा तालिम राखेर जनप्रतिनिधिहरूलाई सशक्त बनाउनुपर्छ, जनप्रतिनिधिहरूको आवाजलाई बुलन्द गर्नुपर्छ र जनप्रतिनिधिहरूले गर्ने काम कारबारलाई अझ चुस्त दुरुस्त गर्नको लागि सेवा मिल्छ भन्ने खालका कुनै पनि तालिमहरू राखिएको छैन। मङ्ग्र प्रदेशले यस्ता कुराहरूमा जनप्रतिनिधिहरू त्यो त आफै सबै कुरामा सर्वे सर्वा छैनन्, तिनीहरूलाई एकदमै धारिलो हतियार बनाउनको लागि ट्रेनिङको अत्यन्तै जरुरी छ। ती ट्रेनिङहरू दिएर धारिलो हतियार बनाउनु पर्छ।
जस्तो यहाँहरूले यसरी काम गरिरहनु भएको छ, न्यायिक निर्माणका लागि स्थानीय संघ संस्थाहरू, समूहहरू, क्रियाशील महिला समूह पनि हुन्छन्, विभिन्न किसिमका समूहहरू, तिनीहरूसँगको सहकार्यबाट चाहिँ यस्ता कामलाई अझ सजिलो बनाउन सकिन्छ भन्ने यहाँहरूको महसुस छ कि छैन?
छ, एकदमै। वास्तवमै भन्नुपर्दा हामीले स्थानीय तहमा स्थानीय निकायद्वारा न्याय निरूपण गर्दाखेरि स्थानीय व्यक्तित्वलाई नै केन्द्रबिन्दुमा राखेर उहाँहरूसँगको सहकार्य उहाँहरूको सरसल्लाह सुझावबाट नै हामी अगाडि बढ्न सक्छौँ र यस्ता व्यवहारिक कुराहरूलाई हामीले स्थानीय तहमै निरूपण गर्न सकिन्छ भन्ने चाहिँ एक वर्षको अन्तरालको जुन यो हामीले गरेको कामको अनुभव छ त्यसले नै हामीलाई देखाउँछ।
अहिले तपाईँले सुन्नुभयो ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोसँग गरिएको कुराकानी।
अहिलेसम्ममा हाम्रो गाउँपालिका न्यायिक समितिमा विशेष त जग्गा खिचलोको मुद्दाहरू परेको छ, जसमा सार्वजनिक जग्गाहरूमा अरू पनि मान्छेहरू हस्तक्षेप गरेको अवस्था र कुनै मान्छेको जग्गा छ र अर्को मान्छेले पनि मिचेको जग्गाहरूको मुद्दाहरू खास गरी परेको छ। त्यसै गरी कुटपुटको मुद्दा पनि त्यतिकै परेको छ। महिला हिंसाको कुरा गर्दाखेरि अहिलेसम्म मात्रै 3 मुद्दा परेको छ, जसमा श्रीमानको भाइ जेठाजु र देवरसँग दिदीलाई पिटे गरेको थियो। त्यसै गरी एउटा दुईवटा अझै छ, हाम्रो महिला हिंसाको कुरामा कुटपिट र जग्गा खिचलोको कुरा धेरै छ। र एउटा नयाँ केस आएको छ हामीसँग, जसमा मेन पावरको कुरालाई लिएर आउनुभएको छ। अब हाम्रो गाउँपालिकाको 5 वडाको निसिटा भन्ने ठाउँको 5 भाइहरूलाई उडान गरिएको थियो एउटा मेन पावरबाट, जसमा चाहिँ 2 रिटर्न गरायो। अहिले पनि 5 उतै हुनुहुन्छ र 5 10 सम्पर्क विहीन हुनुहुन्छ। र त्यो मुद्दामा हामीले हिजो बसेर छलफल गर्यौँ। छलफल गर्दाखेरि हाम्रो न्यायिक समितिको संयोजक सहित सदस्यहरू बसेर अनि हाम्रो हिजोको म्याटर अलिकति गाह्रो भएको कारणले गर्दाखेरि हाम्रो अध्यक्षजी पनि हामीलाई साथ दिनुभयो।
तपाईँहरूले यो मुद्दा मामला मिलाउँदाखेरि कतिको गाह्रो साह्रो परेछ? तपाईँहरूलाई कानुनी कुराहरूमा कतिको समस्या हुन्छ?
कानुनको विद्यार्थी हामी नभएको कारणले गर्दाखेरि, हामी स्पेसलिस्ट पनि नभएको कारणले गर्दाखेरि हामीलाई त अलिक गाह्रै छ। तर मैले आफ्नो सहयोगको लागि आफ्नो गाउँपालिकामा ओके सरले म्यानेज गरेको छु, उहाँको सहयोग लिएर र डकुमेन्ट्सहरू हामीले जति पाएको छौँ र जति ट्रेनिङहरू पाएको छ त्यो कुराहरूलाई अध्ययन गर्दै अब गर्नुपर्ने कामहरू गरिरहेछौँ र विशेष हामी व्यवहारिक तौरमा गइरहेछौँ। कानुनी रूपले गर्नै पर्ने हुन्छ भने त्यो कन्डिसनमा हेर्छौँ, तर म्याक्सिमम् कुराहरू व्यवहारमा मिलाएर अनि मात्रै मिलो मतो गरेर अनि मात्रै जाने कुरा गरिरहेछौँ। समस्या हामीलाई एउटा यो छ कि मेलमिलाप केन्द्र हामीले अहिलेसम्म हरेक वडामा कायम गर्न सकेको छैनौँ। त्यसको लागि अब नेपाल सरकारको नियम अनुसार ब्याचलर डिग्री गरेको हुनु पर्यो र एटलिस्ट 6 घन्टाको ट्रेनिङ लिएको हुनु पर्यो मेलमिलापकर्ता बन्नको लागि। र त्यस्तो ट्रेनिङ हाम्रो गाउँपालिकाको कुनै पनि व्यक्तित्वहरूलाई नभएको अवस्था पनि छ र त्यति डिग्री भएको मान्छेहरू सबैजना बाहिर काम गर्नको लागि जानुभएको छ। हाम्रो गाउँपालिकामा पढे लेखेको व्यक्ति पनि एकदम थोरै नै हामी गाउँघरमा भेटाइरहेछौँ। त्यस्तो अवस्थामा अब हामीले हाम्रो कार्यविधि बनाउन सकेको छैनौँ गाउँपालिकाले, जसको अनुसार पनि हामीलाई गाह्रो भइरहेछ।
अब यसको सजिलोको लागि चाहिँ कसबाट कस्तो अपेक्षा गर्नु भएको छ? यहाँले संघीय सरकार अथवा प्रादेशिक सरकारहरूबाट तपाईँहरूको अपेक्षा होला नि?
हामीसँग अब केन्द्रीय सरकार र प्रदेश सरकार दुवैसँग मेरो अपेक्षा चाहिँ रहेको छ, किनभने हामीले यदि कार्यविधि अगाडि बनाइहाल्यो भने उहाँहरूले जुन बनाउनुहुन्छ हाम्रो 70 खारेज हुने कुरा पनि छ, जसले गर्दाखेरि हामीले अप्ठ्यारो यदि हामी बनाइहाल्छौँ त्यो कन्डिसनमा गएर उहाँहरूले जुन बनाउनुहुन्छ उहाँसँग मिट हुँदाखेरि हाम्रो 70 खारेज हुने भएपछि हाम्रो लगानी र हाम्रो जुन मेहनत छ त्यो दुवै बेकार जाने भयो। त्यस कारणले पनि हाम्रो गाउँपालिकाको मेम्बरहरू कार्य समितिका सदस्यहरूबाट कन्सल्टेन्सी हायर नै गरेर एउटा बनाऊ भनेर त्यस्तो सुझावहरू अहिलेसम्म आएको छैन, कुरा चाहिँ उठिरहेछ। तर हामीले बनाएपछि 70 रद्द हुने, अब उहाँहरूले बनाउँदाखेरि हाम्रोसँग जुधेपछि 70 रद्द हुने कुरा जुन छ त्यसले गर्दाखेरि अलिकति इन्ट्रेस्टेड नभएको अवस्था पनि हाम्रो गाउँपालिकामा छ। र यदि हामीले बनाइहालेको भए सायद मलाई लाग्छ कि मैले न्यायिक समितिलाई एकदम राम्रोसँग सम्पादन गर्न सक्ने थिएँ होला, किनभने हामीसँग कुन कुराले कसरी छिनफान गर्ने कार्यविधि नै हामीसँग नभएको अवस्था, नियम कानुनले केही अर्कै भन्छ, हामी व्यवहारिक तौरमा मुद्दाहरू केही अर्कै तरिकाको छ, बिना प्रमाणको मुद्दाहरू पनि आउँछ, थारो निवेदन पनि आउँछ, त्यो कुरालाई अलिक व्यवहारिक रूपमा जानुपर्ने अवस्था पनि छ। त्यसकारण यदि हाम्रो गाउँठाउँको लागि हाम्रै आफ्नो कार्यविधि भइदिएको भए मलाई जहाँसम्म सजिलो हुने थियो जस्तो लाग्छ। त्यसको लागि हामी कार्यपालिकासँग कुराकानी गर्दैछौँ, अहिलेसम्म खास ठोस निर्णय चाहिँ भएको छैन यसको यो विषयमा।
तपाईँले अहिले सुन्नुभयो पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ कैलाली जिल्लाको गौरी गंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीसँग गरिएको कुराकानी।
एक वर्षको हाराहारीमा हाम्रो गौरी गंगा नगरपालिकामा लगभग 52 यसमा चाहिँ अब मुद्दाको किसिम भन्नुहुन्छ भने महिला हिंसा घरेलु हिंसा र प्रायः योजनाका विवादका कुराहरू अनि सर्किटका अनि पुलिस हिंसाका घटनाहरू चाहिँ नगरपालिकामा आउने सन्दर्भ छ।
मुद्दा छिनोफानो गर्नका लागि तपाईँहरूसँग दक्ष जनशक्तिको के कस्तो समस्या छ छैन कसरी निर्माण गरिरहनु भएको छ?
छिनोफानो गर्दाखेरि अहिले समस्या त समस्या छ, तर अब हामीलाई पनि मन्त्रालयदेखि अलिकति न्यायिक समितिले जाने भनेर हिजो नै भएको थियो, त्यही पनि विभिन्न संस्थाहरूले दिएको तालिमको आधारमा हामीले न्यायिक समितिले काम गरिराखेका थियौँ। र यसमा काम गर्दाखेरि अहिले अक्षर त अक्षर नै धेरै कुरा त तालिमबाट पनि थाहा पाइसकेका छौँ, तै पनि अब कानुनी विषयहरू अलिकति जटिल नै हुन्छन् यसमा, अब कानुनी सल्लाहकारको सल्लाह अनुसारले नै कामहरू अगाडि बढाइरहेका
छौँ। तपाईँहरूले छिनोफानो गर्नुभएको मुद्दा सबै मेलमिलाप त होला नि है?
हजुर हजुर, मेलमिलाप नै
छ। मेलमिलाप बाहेकका मुद्दाहरूलाई कहाँ कसरी पठाउने भन्ने तपाईँहरूको तयारी छ कि छैन?
मेलमिलाप बाहेका मुद्दाहरू चाहिँ अहिले हामी नगरपालिकामा आएका बाहिर पठाउनु पर्ने मुद्दाहरू गरेर हजुरको जातीय स्वास्थ्य सम्बन्धी मुद्दाहरूले चाहिँ बाहिर पठाइरहेका छौँ हामीले। अनि
मुद्दा छिनोफानो गर्दा तपाईँहरूको एक वर्ष झन्डै झन्डै अनुभव पनि भयो, अब प्रदेश सरकार र संघीय सरकारले कस्तो किसिमको सहयोग गरिदियो अथवा सामाजिक संघ संस्थाहरूले कस्तो सहयोग गरे भने चाहिँ तपाईँहरूको कामलाई अझ सहज हुन्छ होला?
नगरपालिकामा गोरिङ नगरपालिकामा अहिलेको नयाँ पचहत्तर क्षेत्रको योजनामा चाहिँ न्यायिक समिति नगरपालिका बनाउने भन्ने एउटा नीति पास गरेका छौँ, जसमा हामी एकवटा बराबर तीनवटा मेलमिलाप पर्दाहरू पनि राख्न पाउने भन्ने निर्णय गरेका छौँ। प्लस हामीले एकजना कानुनी अधिकृत तत्काल नगरपालिकामा हुनुपर्ने व्यवस्थाको पनि माग गरेका छौँ। त्यति हुँदाखेरि अलिकति सहज हुन्छ भन्ने आश पनि गरेका छौँ।
अहिले तपाईँले सुन्नुभयो कैलालीको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार नाट्य श्रृंखला धरती आकाश, लेखन तथा निर्देशन मनोज गजुरेल।
धरती हाम्रो घर आकाश हाम्रो छाना छाना मुनि बारबारी हामी सबै जना
त्यस कारणले गर्दाखेरि आजको कुरो यही हो। कुरो बुझ्यो के मेरो बाउ?
यस्ता डेट एक्सपायर कुरा चाहिँ छोडिदिउँ दाजी, नयाँ कुरा गरौ न।
डेट एक्सपायर्ड कुरा होइन, कुन कुरो डेट एक्सपायर्ड?
त्यही गंगा माया आन्टीको कुरा नि।
गंगा माया आन्टी भन्नाले?
हे, गंगा माया अधिकारी आन्टी क्या फास्टिङमा बस्नु भएको छ नि हस्पिटलमा।
झन् बुझ्यो, झन् कठिन बुझ्यो, बुझ्न कठिन। के को डेट एक्सपायर्ड, कसरी फास्टिङ? त्यसै बोलेर हुन्छ? कसरी फास्टिङ भन्न सक्यो तिमीले मेरो बाउ?
खाना मात्रै नखाएको बाँच्ने कुरा खाएकै छिन्, त्यही भएर फास्टिङ। तर उनी फास्टिङ बसेको अहिले होइन, उहिले देखियो, त्यसैले डेट एक्सपायर्ड।
फेरि चाहिँ हे भगवान, बाह्र वर्ष मानव अधिकार पढायो, लास्टमा धिक्कार भयो भने यही हो। यो भाउ त्यो फास्टिङ होइन, अनसन हो, डेट एक्सपायर कुरो होइन, समाधान नभएको समस्या हो। कोही कुरो बुझे
होइन, कसको कुरा गर्नुभएको मलाई पनि भन्नु न दाजी।
लेरे फेरि यस्ता त छन् मानव अधिकारका मान्छे, यत्रो बेर कराए कसको कुरा गरे दाजी भन्छ। यहाँ सुन, गोर्खा फुजेल कि गंगा माया अधिकारी जसका छोरालाई माओवादी द्वन्दको बेला बेपत्ता पारिया थियो, मारिया थियो, त्यसको दोषीलाई
चिने अनसनकै क्रममा उहाँको श्रीमान बित्नु भयो, अहिले उहाँ पनि सिरियस हुनुहुन्छ होइन त?
हो, त्यही विषयमा बोलौ आज भनेको। यहाँ मिरज बाबु चाहिँ डेट एक्सपायर विषय ए भन्छन्।
मैले यस विषयमा एउटा कुरा बुझेको छैन क्या दाजी।
ल भए त बर्बाद, अर्को नबुझ्ने निस्क्यो फेरि। यो भाउ, मानव अधिकारको मान्छेले नबुझेपछि अरूले बुझाउन सकिन्छ त?
त्यही बुझ्न कठिन भएर त बुझ्न खोजेको नि।
ल सोध सोध, के कुरा हो?
उहाँ जुम्लामा डाक्टर गोविन्द केसी अहिले पनि अनसन बसिरहेका छन्, त्यो कुरो प्रमुख होइन र?
त्यो पनि अनसन हो, त्यो कुरो अर्कै हो, पछि अर्कै अरूला। तर अहिलेको मूल कुरो, वर्षौ वर्षदेखि न्याय माग्दै जीवन मरणको लडाई लड्दै आएकी गंगा मायाको, त्यो विषयमा कुरो गर्नु पर्छ का?
त्यही त है, अहिले त एकदमै सिकिस्त हुनुहुन्छ रे नि।
अनि खानेकुरा खाऊ भन्दा नखाएपछि सिकिस्त त भइहाल्छ नि, भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न क्यारे?
बाबुराम होइन हो मिरोज, राम राम।
अब दुवैजना गोर्खा जिल्लाकै भएका हुनाले नि हल्का बाबुराम पनि भन्दैको।
मान्छेको जीव ज्यानको सवाल छ, तपाईँहरूलाई चाहिँ जोक गर्नुपर्छ है।
अनि के गर्ने त नहुने कुरामा जिद्दी गर्नेलाई?
त्यही त, 10-15 वर्ष अगाडिको कुरा अहिले उठाएर हुन्छ?
हुन्छ, उठाउने नै अहिले हो। जबसम्म छोराको सास वा लासको कुरो परहटा आउँदैन तबसम्म कुन आमाको मन शान्त भएर बस्छ भाउ? सुने छैन, मर्ने कसैलाई रहर हुँदैन तर नमरेको सहर हुँदैन, झन बुझ्यो झन कठिन।
अब के गर्दा चाहिँ उहाँको जीवन बचाउन सकिन्छ त? त्यतातिर ध्यान दिनुपर्छ।
डाक्टरले दिएको औषधि खानुपर्छ, खानेकुरा खान थाल्नुपर्छ, अनि ठिक हुन्छ।
त्यति सजिलै कहाँ हुन्छ हौ मिरज, कत्रा कत्रा डिमान्ड होला नि उनका।
साना छन् भाउ, के पनि छैनन्। बेपत्ता छोराको सास चाहियो कि लास चाहियो, अनि त्यहाँदेखि अपराध गर्ने अपराधीलाई कारवाही गर्नु पर्यो, त्यति भए पुग्छ। तर एउटा कुरो चाहिँ बुझ्नु पर्छ भाउ, न्याय माग्दा माग्दै उनको श्रीमान जस्तो यिनले पनि ज्यान गुमाइन् भने यो सरकारको बदनाम हुन्छ, त्यसपछि के हुन्छ भन्दाखेरि झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो कार्यक्रममा सोधिएका प्रश्नको सही जवाफ दिने श्रोता मध्ये एकजनालाई गोला प्रथाबाट हरेक महिना पुरस्कार प्रदान गरिनेछ। त्यसैले आउनुहोस्, प्रतियोगितामा सामेल हुनुहोस् र पुरस्कार लैजानुहोस्। प्रतियोगितामा सहभागी हुने श्रोताले उत्तर पठाउँदा आफ्नो नाम र ठेगाना स्पष्ट लेखेर मात्रै पठाउनुहोला। पत्र व्यवहार गर्दा सम्पर्क हुने फोन नम्बर लेख्न पनि नबिर्सनुहोला। फोन सम्पर्क नभएका श्रोताको हातमा पुरस्कार ढिलो प्राप्त हुन सक्छ। कतै तपाईँको पुरस्कार आउन पनि ढिलो भएको त छैन? यदि त्यस्तो भएको छ भने हामीलाई सम्पर्क गर्नुहोला। यो कार्यक्रममा पत्राचार गर्ने अधिकांश श्रोताले कार्यक्रम नियमित सुन्ने जानकारी दिनुभएको छ। कार्यक्रम नियमित सुन्ने श्रोतालाई धेरै धेरै धन्यवाद। सामान्य ज्ञान प्रतियोगितामा सामेल हुने नियमित श्रोतालाई कार्यक्रमका बारेमा सुझाव पठाउन पनि अनुरोध छ। अब यो महिनाको प्रश्न। एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो, यो कसको भनाई हो? प्रश्न फेरि एकपटक। एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो, यो कसको भनाई हो? यो प्रश्नको सही जवाब असार 28 गतेसम्म इन्सेकको ठेगानामा आइसक्नुपर्नेछ। तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, इमेल गर्न radio.insek@gmail.com वा 01-521-8770 फोन गर्न पनि सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insekradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्ने छैनौं। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। असार महिनाका विजेता हामी असार महिनाको 31 गते प्रसारण गर्ने कार्यक्रममा प्रसारण गर्नेछौं। तपाईँ www.facebook.com/insekradio लाइक गरी विस्तृत जानकारी प्राप्त गर्न तथा मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। तपाईँ यसै पेज मार्फत पनि मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी बन्न सक्नुहुन्छ। जानकारीका लागि फेरि एकपटक मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको फेसबुक पेज www.facebook.com/insekradio लाइक गर्नुहोस् र कार्यक्रममा नियमित सहभागी बन्नुहोस्। उत्तर टिपाउनका लागि 01-521-8770 फोन गर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।